कार्यक्रम को बहार हर एक दिन बिहान 7:30 बजे देखि 8:15 बजे सम्म मात्र सुदूरपश्चिम को आवाज दिनेश एफएम 93.8 MHz मा
दिनेश एफएम 93.8 टाइम से
इट्स 7:30 AM
हेलो वेरी गुड मर्निंग नमस्कार हार्दिक स्वागत है यहाँ संपूर्ण प्रदेश में सात को विकास प्रति समर्पित एफएम दिनेश एफएम 93.8 MHz में कार्यक्रम तो बहस को पर्खाई में बस्तु आदरणीय संपूर्ण श्रोता महानुभावहरुलाई हार्दिक स्वागत करना चाहूँ कार्यक्रम बस्ता मानव राजस्थान रिखे हमी अनलाइन में www.dineshfm.com लगन करें संसारभरी तेगरी हमी मोबाइल र एफएम ब्यान्डमा 93.8 MHz मार्फत मध्यपश्चिम सुदूरपश्चिमका विभिन्न कुरा केन्द्रमा यतिखेर हामीलाई एक साथ सुन्दै हुनुहुन्छ कार्यक्रम तातो बस र तातो बसमा आज हामी कुराकानी गर्दैछौँ स्थानीय तहको निर्वाचन भएको एक वर्ष पुग्नै आँटेको छ र उहाँहरूको कार्यभार सम्हालिरहेको एक वर्षमा उहाँहरूले जनताका लागि के कसरी काम गर्नुभयो भनेर हामीलाई निरन्तर स्थानीय तहका जनताका जनप्रतिनिधिसँग कुराकानी गर्दैछौँ र आजको यो अङ्कमा हामी कुराकानी गर्दैछौँ खास गरी कञ्चनपुरको दक्षिणी क्षेत्र रहेको बेलौरी नगरपालिकाले आफ्नो विकासी बजेट 18 करोड रहेको थियो भने जम्मा जम्मी 74-75 को बजेट में 50 करोड़ रुपया बजेट रहेको थियो। यो बजेट में उहाँहरूले कालो पत्र 3 वटा र त्यसैगरी आरसीसी एउटा सड़क निर्माण गर्नुभएको छ भने त्यसैगरी खजुरिया जाने बाटोलाई पनि विकासी योजना में सार्नु भएको छ। वडा नंबर 2 में टेडुवासम्म उहाँहरूले बाटो बनाएका कुरा गरिरहँदा नेपाली कांग्रेसले हिजो मात्रै ध्यानाकर्षण पत्र ज्ञापन पत्र बुझाएको छ। के भन्छन् त नेपाली कांग्रेसका नेता मेयरका उम्मेदवार हरेन्द्र सिंह विष्ट होसियार पनि हाम्रो बीचमा हुनुहुन्छ भने त्यसैगरी बेलौरी नगरपालिकाका मेयर पोतिलाल चौधरी पनि हाम्रो बीचमा हुनुहुन्छ। उहाँहरू दुवैजनालाई म कार्यक्रममा वेलकम गर्छु। मेयर साहब यहाँलाई स्वागत छ कार्यक्रममा। सम्भवत लाग्छ मेयर साहब मेयर साहब यहाँलाई स्वागत छ कार्यक्रममा। त्यसै गरी हामीसँग हरेन्द्र विष्ट होसियारजी हुनुहुन्छ। होसियारजी यहाँलाई पनि स्वागत छ कार्यक्रममा।
धन्यवाद।
अब तपाईँ मेयर पदको उम्मेद्वार हुनुहुन्थ्यो, अब ठ्याक्कै बताइदिनु होसियार सिंह विष्टजी, खास गरी मेयर पोतिलाल चौधरी एक वर्ष कार्यकाल बितिरहँदा उहाँ मेयर सफल कि असफल यहाँको विचारमा?
अब पत्रकार बन्धु, अब मैले अहिले एकैचोटि भाइ पोतिलालजीलाई धेरै असफल भनेर मैले धेरै उहाँलाई पेचिलो कुरा गर्नु भन्दा पनि अहिले हामीले के हेर्दैछौँ भने जुन अहिले यो जुन नयाँ संविधान जारी भएको छ, नयाँ संविधानले विश्वका सबै राष्ट्रहरूभन्दा पनि नेपालको स्थानीय तहलाई अधिकतम अधिकार सम्पन्न बनाएको कुरा सर्वविदित छ। र यो जुन स्थानीय सरकारलाई अहिले जुन अधिकार प्रदत्त अधिकारहरू छन् र अहिले उहाँहरूले कार्यभार सम्हालेको एक वर्ष भइसकेको छ र यो 20 वर्षपछि भएको जुन स्थानीय तहको निर्वाचन छ, जनताले यसलाई एकदमै अग्रगामी विकसित र एकदमै अत्याधुनिक ढङ्गबाट अगाडि विकासका बाटाहरू, योजनाहरू, रोजगारीका कुराहरू, भौतिकतर्फका विकासका कुराहरू दिन जालन् भन्ने एउटा अपेक्षा थियो। अपेक्षाकृत अहिले जुन यो बेलौरी नगरपालिकाको हकमा हामीले बोल्नुपर्दा अपेक्षाकृत हामीले कमसल भएको अनुभव गरेका छौँ। किनभने उहाँहरूले पदभार ग्रहण गरिसकेपछि भदौमा उहाँहरूले नगरसभा गर्नुभयो। नेपाल सरकारले कोली निकायले श्रावणमै पैसा निकासा गरिसक्दाखेरि उहाँहरूले भदौमा नगर सभा गर्ने बेलामा पनि नेकपा एमाले तत्कालीन नेकपा एमालेका निर्वाचित वडा अध्यक्षजीहरू, कार्यपालिकाका सदस्यजीहरू, उहाँहरूको बिचमा लामो समयसम्म विवाद भयो, नगरसभा हुन सकेन। त्यसको दुष्परिणाम शिक्षकहरूले जुन खानुपर्ने दसैँसम्मको जुन तलब थियो त्यसमा समेत कर्मचारीहरूले समेत तलब खाने कुरामा व्यवधान भयो। विकासका योजनाहरू जुन समयमै जानुपर्ने थियो, नगरसभा ढिलो भएका कारणले
पोतिलाल चौधरी मेयर सफल कि असफल ठ्याक्कै बताइदिनु। तपाईँ एक वर्ष कार्यकाल उहाँका लागि बेलौरी नगरपालिकाका लागि सफल कि असफल, उहाँले काम गर्न सक्नुभयो कि भएन?
अब मैले के भन्दैछु भने मलाई अपेक्षा जनताले अपेक्षा गरेको अनुसार उहाँले गर्न सक्नु भएको छैन. किन सक्नु भएको छैन भने भदौमा नगरसभा भइसकेपछि यति लामो अन्तरालपछि वैशाखमा आएर टेन्डरका योजनाहरू, कालोपत्रे योजनाहरू, आरसिसीका योजनाहरू, स्लिप कलबटका योजनाहरू, ट्रेनका योजनाहरू अहिले वैशाखमा आएर योजनाहरू सम्पन्न यो कोटेसन हुँदैछन्, सिलबन्दी कोटेसन हुँदैछन्, टेन्डर हुँदैछन् भने वैशाखमा टेन्डर भयो भने प्रक्रिया गर्दाखेरि.
तर तपाईँले असफल भन्नुभयो, पोतिलाल चौधरीले 80% काम भन्दा बढी हामीले गरिसकेका छौँ नवराजी. हाम्रो कामको गति हेर्ने हो भने बेलौरी नगरपालिकामा हामीले कालो पत्र आरसिसीका कुरा गर्ने हो भने धेरै ठाउँमा हामीले विकासी कार्यक्रम गरेका छौँ भन्नुभएको छ पोतिलालजी. मेयर साहब होसियारजीले धेरै कुरा गर्नुभयो, तपाईँ असफल मेयर हो भन्नुभयो. भन्नुहोस् त अब ठ्याक्कै तपाईँले काम गर्न सक्नुभयो आफ्नो आर्थिक वर्षका निम्ति या भनौँ पहिलो वर्ष मेयर साहबका निम्ति सम्झना लायक बनाउन सक्नुभयो बेलौरी नगरपालिकाका लागि? भन्नुहोस् त आज जनतालाई.
अब ठ्याक्कै त्यो हरेक सर्ने भनेर जस्तो त्यो होइन. अब किनभने विकास निर्माणको काममा पहिलो कुरा त यो वास्तवमा यो देश एउटा नयाँ संरचनाको रूपमा एउटा नयाँ संहिता कार्यान्वयन गर्ने प्रक्रियामा जाने भएको कारणले यसलाई नीति नियम र कानुनका कुराहरू र अलिक व्यवस्थित बनाउनु पर्ने कतिपय कुराहरू तल स्थानीय तहसम्म तपाईँको यसलाई कसरी तलसम्म लगाउने कानुन गर्ने प्रक्रियाहरूको विषयमा नितान्त नयाँ अहिलेको सन्दर्भमा सिद्धान्त भएको कारणले फेरि पनि यसलाई तपाईँको भदौमा नगरसभा गरिसकेपछि नगरसभा पुस्ता यसले विकास निर्माणको कामहरूमा हामी अगाडि बढाएर बढाउनलाई किन मुख्य बेलौरी नगरपालिका त मैले वास्तवमा यसलाई नगरसभाबाट यसले खास गरी बेलौरी नगरपालिकामा किनभने ड्राइभिङ पनि नभएको स्थिति योभन्दा विगतमा र जनतालाई हिँड्न साह्रै गाह्रो त्यस कारणले बेलौरी नगरपालिकालाई हिन्दुमुक्त नगरपालिका बनाउनु पर्छ भन्ने उद्देश्यले बेलौरी नगरपालिकामा वास्तवमा त्यो नीति नै पास गरेर बढी बजेट गराइबिलमा विनियोजित गरियो र विकास निर्माण गराइबिलको विकास निर्माणमा बजेट गरियो र त्यस अनुसार प्रत्येक वडावडाहरूमा 1 करोड त्यो दियो भने कतिपय ठुला विकास निर्माणका कोठाहरू भनेर मेन बाटाहरू तपाईँको योभन्दा विगतदेखि नै त्यसलाई फोकस गरेर आइसकेको नै थियो र त्यही बाटालाई फेरि नियन्त्रण दिने भन्ने हिसाबले तपाईँको 3 ठाउँमा कालोपत्री र त्यसपछि 1 ठाउँमा आरसिसी भनेर 10 नम्बर वडामा यसरी यसलाई प्राथमिकताको क्रम दिएर यसलाई अहिले विकास निर्माणको कार्य
तर जनताले अनुभूति हुने गरेर तपाईँले काम गर्न सक्नु भएन भनेर विपक्षी नेपाली काङ्ग्रेसको हरेन सिंह होसियारजीले आरोप त लगाउनु भयो नि त. मेयर साहबले 1 वर्ष कार्यकालमा कुनै पनि जनतालाई प्रत्याभूति हुने गरेर तपाईँहरूको आन्तरिक विवादमै लामो समयसम्म गुज्रियो, नगर परिषदमै गर्न सक्नु भएन भनेर उहाँले भनेका कुरा सुन्नु भएन यहाँले?
नै उहाँले भनेका कुराहरू किनभने त्यति बेला हामी नयाँ मैले भने नितान्त निर्वाचित जनप्रतिनिधि पनि र पछि त्यसपछि अहिलेको यो नितान्त यो नयाँ तपाईँको संरचना किनभने देश एउटा नयाँ सङ्घीय लोकतान्त्रिक गणतन्त्रको प्रक्रियामा अहिले स्थानीय तह भइसकेपछि कतिपय कुराहरू हामीहरूको बिचमा पनि तपाईँको अपुग्ता रह्यो. त्यति अपुग्ताको बावजुद पनि किनभने असहमतिको बावजुद पनि सहमति भएर नगरसभा
तर वैशाख सुरु भएसँगै मेयर साहब
एउटा उहाँहरूले पनि बुझ्दा हुन्छ उपभोक्ता समिति गठन गर्दाखेरि विकास निर्माणको कुन ठाउँमा कुन वडाहरूमा किनभने उहाँहरूको पनि निर्वाचित जनप्रतिनिधि 2 वडादेखि जित्नु भएको छन् होइन. उहाँहरूले पनि उहाँहरूको पनि उपस्थितिमा उहाँहरूको पनि सल्लाह र सुझावमा उहाँहरूको पनि निर्णयमा हरेक ठाउँमा उहाँहरूको पनि उपस्थिति छ होइन. त्यस कारणले गर्दा किनभने उहाँहरूको पनि जति पनि सिरिज लिने कुराहरूमा वास्तवमा उहाँहरूको पनि कार्यपालिकाको बैठकभित्र नगरसभाभित्र उहाँहरूको पनि उपस्थिति छ, उहाँहरूको पार्टीको पनि प्रतिनिधित्व छ. त्यस कारणले गर्दा यसलाई अगाडि बढाउँदाखेरि वास्तवमा यो पक्कै पनि हामी निर्णय भएको कारणले अलिक
भनेपछि तपाईँ सफल मेयर कि असफल मेयर पोतिलालजी? तपाईँले आफूलाई आत्ममूल्याङ्कन गर्न सक्नु भएको छैन, स्वयं मूल्याङ्कन गर्न सकिरहनु भएको छैन होइन त्यसो भए पोतिलालजी? तपाईँले
म राम्रो छु भन्नुभन्दा पनि यसको विषयको बारेमा अरूले उहाँले गरेका कामहरू ठिक छ, जनताले मूल्याङ्कन गरिदिने कुराहरू हुन्छ, जनताले भोलि यसको मूल्याङ्कन भोलि.
तर सेवा सुविधा बढी लिनुभयो भनेर हरेन सिंह विष्टले भन्दै हुन्थ्यो हरेनजी.
हजुर.
तर उहाँहरूले जुन हिजो मात्रै तपाईँहरूले ज्ञापन पत्र बुझाउनु भएको छ नि, किन ज्ञापन पत्र बुझाउनु भयो? मेयर साहबलाई स्वतन्त्र रूपमा काम गर्न दिनु भएन नि नेपाली काङ्ग्रेसले, किन अडचन गर्न सुरु गरेको? फेरि खिचातानी गर्न, फेरि किचकिच गर्न किन थालेको भन्नु त हरेन सिंहजी होसियाजी.
एक कुरा के हो भने नेपाली काङ्ग्रेस अहिले मुलुकको सबभन्दा ठुलो प्रतिपक्षी दल हो र सशक्त प्रतिपक्षीको भूमिका निभाउने हाम्रो कर्तव्य हो र मेयर साहबलाई म एउटा कुरा के अनुरोध गर्दैछु भने यो हाम्रो तेस्रो ज्ञापन पत्र हो मेयर महोदय उहाँले गत वर्ष एलजी सिटिभीबाट भर्ना गरिएको नरेन्द्र कुँवर इन्जिनियर साहब जब यहाँबाट एलजी सिटिभीले जब उसको न्याय समाप्त भएपछि एक वर्ष इन्जिनियर नभएको अवस्था अब एक कुरा हजुर भन्नु जुन नगरपालिकामा सिभिल इन्जिनियर छैन जो त्यसको विज्ञ छैन त्यो नगरपालिकामा योजनाहरू कुन किसिमले सम्पन्न हुन सक्छन् कसरी सफल योजना हुन सक्छ एक कुरा सब ओभरसियर पढेका यिनले जो प्राविधिक साथीहरू छन् उनीहरूलाई बिलेट क्लबको बारेमा उनीहरूले चाहिँ तालिम पनि लिएको हुँदैन बिलेट क्लबको बारेमा तालिम नेपालगञ्जमा गत वर्षको यिनीहरू साथीले लिनुभएको थियो अनि अहिलेका यी प्राविधिकहरूलाई बिलेट क्लबको बारेमा पनि उनीहरूलाई प्राविधिक ज्ञान छैन उनीहरूको प्राविधिक शिक्षा पनि छैन अन्य कलबटहरूका बारेमा पनि छैन भने मतलब कमसेकम अनस्किल्ड जुन हामीसँग जुन मतलब यो सिभिल इन्जिनियरहरू छन् वा अथवा प्राविधिकहरू छन् उनीहरूको अभावमा बेलुरी नगरपालिकामा गुणस्तरीय कुरा हुने कुरा कहाँ सम्भव हुनसक्छ र एक वर्ष बितिसक्दा पनि सिभिल अब एक कुरा के हो भने मलाई मेयर साहबलाई मैले अनुरोध गर्न खोजेको अब कामको र एकतिर कुम्लो बोकी थिमीतिर हामीलाई आवश्यकता थियो सिभिल इन्जिनियरको जो नेपाल सरकारको एलजी एलजिसिटिभी कार्यक्रम अन्तर्गत आएको कार्य उहाँले के गर्नुभयो भनेपछि एकजना सब ओभरसियर चाहिँ चौधरी जिल्ला विकासबाट लिएर आउनुभयो यदि कुनै ठाउँमा पोस्टमार्टम हुन सकेन ह्याङ्गी केसहरू कुन केसमा र डक्टर एउटा चाहियो भने चाहे आवश्यकता थियो एमबिबिएस डक्टरको अब अभाइलेबल ल्यायो भने त्यो समस्या पुरा हुनसक्छ त उहाँले अब के गर्न खोज्नुभयो उहाँले आफ्ना नाक पात आसे पासे कर्मचारी पनि उपभोक्ता पनि खेतका पनि दिएर उहाँले एउटा राजनीतिक व्यवसाय गर्न खोज्नुभएको के कति कारण उहाँले यो नवे चौधरी सरलाई चाहिँ एउटा सब वर्षीयलाई
नगरपालिका आफ्नो
एक कुरा म अर्को भन्दैछु भर्खरै एलजिसिटिभीले तपाईँको आइटी अफिसरको विज्ञापन खोलेको छ उहाँले पुस मागमा विज्ञापन हाल्नुभएको छ विज्ञापनमा दस बाह्रजना विद्यार्थीले आवेदन हालेका छन् उहाँले दस्तुर लिनुभएको छ जब मेयर साहबले आफ्ना नेता आफ्ना कार्यकर्तालाई भर्ना गर्न सक्ने स्थिति भएन लिएको दस्तुर विज्ञापन रद्द गरेर आज त्यो आएको मतलब आज आइटी अफिसर जुन सूचना र तकनिकी प्रविधिहरू अहिले चाहिँ सफ्टवेयरहरू नेपाल सरकारले त्यसलाई उपलब्ध गरेको छ जुन सेवा सुविधा दिएको छ त्यसलाई समेत उहाँले अस्वीकार गर्नुभएको छ दिएको खा भनेर प्रश्नको खानालाई समेत उहाँले लत्याउँदै हुनुहुन्छ अनि उहाँहरूले चाहिँ कसरी ठिक गरे भन्न सक्छौँ अनि ती विद्यार्थीहरू त्यो दक्ष जनशक्ति त्यो शैक्षिक बेरोजगारहरू जसले आवेदन दिएको थियो पुनर्वासले भर्ना गरिसक्यो अन्य नगरपालिकाले भर्ना गरिसक्यो बेलौरी नगरपालिकाले नगर्नुपर्ने कारण के हो सिभिल इन्जिनियर नगर एक कुरा तपाईँ बेलौरीमा आउनुहोस् जत्रो सहरीकरण हुँदैछ बेलौरी जितै अहिले मोडल सिटीमा जाँदैछ भने घर लक्ष्य पास गर्नको लागि हामीले सीमाको इन्जिनियर ल्याएर चाहिँ घर लक्ष्य पास गराउनु परेको छ पुनर्वासको इन्जिनियर बोलाएर गर्नु परेको छ भनेपछि यी योजनाहरू जति पनि छन् एकदम ढिला सृष्टि भएको छ अब यो उपभोक्ताको हकमा त एक कुरा मैले के भन्दैछु भने अब उहाँहरूले यति करोड ल्या यो त नेपाली काङ्ग्रेसको दूरदृष्टि र देशलाई समृद्ध र विकसित राष्ट्र बनाउने जुन गत वर्षको जुन आर्थिक नीति तथा कार्यक्रम थियो आर्थिक बजेट थियो जुन रेड बुकमा लिएको जुन बजेट थियो त्यो कार्यक्रमलाई उहाँहरूले सञ्चालन गर्दै हुनुहुन्छ किन गर्दै हुन्छ भने नेपालको संविधानमा जेठ 15 गते बजेट ल्याउने व्यवस्था छ गत वर्ष नेपाली काङ्ग्रेसको नेतृत्वको सरकार थियो र उहाँले ल्याएको बजेटलाई उहाँहरू कार्यक्रम गर्दै हुनुहुन्छ
नातावाद कृपावाद कार्यकर्ता पक्ष पोषण गर्ने कुरा होइन विकासी निर्माणमा चाहिँ राम्रो होइन हाम्रो मान्छे ल्याउने कुरा जुन गर्नुभयो र विकासी बजेटलाई धमाधम असाढे बजेटका रूपमा जसरी खर्च गर्दै हुनुहुन्छ नि यसले चाहिँ बेलौरीको विकास हुँदैन मात्र कार्यकर्ता र आफन्तलाई मात्र पक्ष पोषण हुन्छ र उहाँलाई चाहिँ भरण पोषण मात्रै हुन्छ भनेर आरोप हरेन्जीले लाउनु भयो किन यस्तो गर्नुभयो पोतिलालजी मेयर साहब
उहाँले जुन रूपमा जसरी आसेपासे कार्यकर्ताहरूलाई मात्र राख्नु भएको छ उसलाई मात्र यो बजेट उपभोक्ता समितिको अध्यक्ष बनाउनु भएको छ उपभोक्ता समितिमा राख्नु भएको छ भन्ने छ त्यो चाहिँ होइन
हरेनजी उहाँको विचार सुनौ न पहिले मेयर साहबको विचार सुनौ त्यसपछि तपाईँको तर्क राख्न दिन्छु मेयर साहबलाई म बोल्न दिनुहोस् अहिले मेयर साहबलाई बोल्न दिनु हरेनजी मेयर साहब बोल्नु
जुन 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 ठाउँमा तपाईँको उपभोक्ता समितिहरू गठन भएको त्यस ठाउँमा तपाईँको 300 उपभोक्ता समिति मध्ये पनि उहाँहरूको पार्टीको प्रतिनिधित्व छ होला त्यस ठाउँमा होइन. त्यस कारणले गर्दा यो वास्तवमा के हो भने अनि उहाँले इन्जिनियरका कुराहरू ल्याउनु भयो, इन्जिनियर कुराहरू एलसिडिबी मार्फत उहाँको कार्यक्रम जुन थियो त्यो कार्यक्रम फेज आउट भइसकेपछि पनि मैले उहाँलाई भनेको थिएँ तपाईँले वास्तवमा मैले एलडिओसँग पनि सल्लाह गरेँ होइन माथि तपाईँको उहाँसँग सल्लाह गर्दाखेरि अनि सिडिओसँग पनि बस्यौँ उहाँले के भन्नुभयो उनको कार्यक्रम फेज आउट भइसकेपछि उहाँलाई राख्नु भन्दा पनि मिल्दैन मैले अनि यहाँको इन्जिनियरको धेरै आवश्यकता छ उहाँलाई राख्नै पर्छ भन्ने कुरा त्यसको विकल्प के हो भन्ने कुरा पनि मैले सोचेँ. त्यसपछि उहाँले के भन्नुभयो भने एउटै कुरा के छ भने उहाँलाई तपाईँको दैनिक जेला रानीमा राख्न सक्नुहुन्छ भन्ने कुरा गरिसकेपछि मैले हुन्छ नि तपाईँलाई अब तुरन्त दैनिक जेला रानीमा राख्ने कुराहरू राख्न सकिन्छ भन्ने कुरा म बस्दैन म मलाई करार नै चाहियो भन्ने कुरा उहाँले गर्नुभयो उहाँले जानुभयो होइन उहाँलाई पठाइएको होइन उहाँले आफ्नो कारणले बस जानुभएको अहिले यो लालदारीमा फेरि काम गरिराख्नु भएको छ उहाँले.
तर हरेनजीले त यहाँलाई आरोप लाउनु भयो नि त राम्रो होइन हाम्रो मान्छे ल्याउनु भयो नातावाद कृपावाद र चौधरीलाई मात्र ल्याउन खोज्नुहुन्छ भन्ने कुरा त उहाँले ल्याउनु भयो नि त.
मैले यस पनि इन्जिनियर ल्याउने विषयमा मैले माथि पत्रचार पनि गरेको छु किनभने यहाँ कुरा राख्नुभन्दा पनि त्यहीबाट एउटा ठाइक इन्जिनियर पठाइदिनु भनेर त्यस सम्बन्धित मन्त्रालयमा सम्बन्धित ठाउँमा मैले माग पनि गरेको छु होइन त्यो किसिमको बुझिरहेको छु र अहिले भर्खरै त्यो किसिमको माग गरेका छौँ र त्यसरी कार्यक्रममा अगाडि बढाएको छौँ. अनि त्यसपछि अन्य ल्याउने इन्जिनियरहरूको कुराहरूको विषयमा तपाईँको सब वर्षको कुरामा जुन उहाँले कुरा उठाउनु भएको छ वास्तवमा उहाँ किनभने विगत लामो समयदेखि यो वर्षको रूपमा काम गरिराख्नु भएको मैले कर्मचारी माग गर्दाखेरि तपाईँको एलडिओ सरसँग उहाँले के भन्नुभयो भने ल एकजना कर्मचारी छ सब वर्ष छ उहाँलाई मैले पठाइदिन्छु भन्नुभएको छ. र अर्को कुरा मैले एउटा सीमाको इन्जिनियर वास्तवमा परामर्श सेवाबाट पनि उहाँलाई ल्याएर काम गरेर स्थिति छ र जस्तै विरोधनगर पनि विकास निर्माण कामहरू अगाडि बढाएको स्थिति छ होइन. त्यस कारणले अहिले अहिलेको अवस्थामा विकास निर्माण कामहरू अगाडि बढिरहेको छ भन्ने कुरा
अब पोतीलालजी तपाईँले एक वर्षमा के गर्नुभयो खास गरी हरेनजीले हिजो मात्रै पत्र दिइरहँदा तपाईँहरूलाई एक वर्षमा सेवा सुविधा कति लिनुभयो भनेर प्रतिवेदन माग्नु भएको छ नि त आर्थिक प्रतिवेदन तपाईँ दिन सक्नुहुन्छ मेयर साहब आज भनिदिनु जनतालाई.
उहाँले आरामले दिए किन दिने कुराहरूमा वास्तवमा यो सार्वजनिक सूचनाहरू भोलि नगर सभाबाट पनि अब यसका आइडिए परिस्थितिहरू खर्च कुन कुन ठाउँमा के कति खर्च
तर अहिलेका स्थानीय तहका जनप्रतिनिधिहरू छन् नि पोतीलालजी तपाईँ मेयर गाडीमा चढ्ने रिचार्ज खर्च लिने दैनिक भ्रमण भत्ता लिने पोसाक खर्च लिने यावत खर्चहरू तपाईँहरूले यति दुरुपयोग गर्नुभएको छ राज्य स्रोतको जनताको करको भनेर हरेनजीले भन्नुहुन्थ्यो. हरेनजी जुन किसिमले उहाँहरूले तपाईँलाई हिजो हिजो मात्रै तपाईँहरूले माग दाबी गर्नुभएको छ उहाँहरूको आर्थिक प्रतिवेदन माग्नु भएको छ वर्षभरिको के हो खास कुरा भन्नु त आज जनतालाई उहाँलाई भन्नु त मेयर साहबलाई.
अब एक कुरा के हो भने हामी के भन्दैछौँ भने उहाँहरू सर्वहारा वर्गको जनमुखी जनताका नेताहरू हामी गरिब जनता गरिब पार्टीका नेता हौँ भन्ने जनप्रतिनिधिहरू अहिले जुन निर्वाचित हुनुभएको छ जुन कङ्ग्रेसलाई धनी पुँजी र सामन्तीवादीको भनेर जुन उहाँहरूले आरोप लगाउनुहुन्छ अहिले हामी यी जनवादी यी कम्युनिस्ट मित्रहरूले कति आर्थिक अनुशासनलाई पालना गरेको छ कति नीतिगत गर्दै हुनुहुन्छ हामी त्यही भएर के चाहँदैछौँ भने उहाँहरूले पदभार ग्रहण गरेका दिनदेखि काठमाडौँ पोखरा वा देशका अन्य नगरहरूमा विचार गोष्ठी तालिम प्रशिक्षण वा विकासका योजनाहरूका लागि वर्षभरिको उहाँहरूको इन्धन खर्च टिएडिए र विभिन्न सङ्घ संस्थाहरूलाई अहिले हामीले के सूचना पाएका छौँ भने त्यति त यो अहिले पुष्टि हुन सकेको छैन. मेयर साहबले हामीलाई जवाब दिनुहोला. अहिले व्यक्तिलाई आर्थिक सहयोग गर्ने नाममा भ्रमलुट मचेको छ र विशेष गरेर अहिले हामीले चाहिँ यो दैनिक भ्रमण भत्तामा आफ्ना पार्टीका कार्यकर्ता र नेताहरूलाई समेत काठमाडौँ आवत जावतका सुविधाहरू उपलब्ध गरिएको भन्ने जनगुनासो आएको छ. आफ्ना नजिकका मान्छेहरूलाई चाहिँ एकदमै आर्थिक सहयोग उपलब्ध गरिएको भन्ने कुराहरू आएको छ. कर्मचारी भर्ना गर्ने बेलामा पनि अहिलेसम्म नगर विकास समितिमा करार सेवा समाप्त भएका कर्मचारीलाई प्रक्रिया नपुरिकन नै उहाँले चाहिँ एकचोटि नेपाली काङ्ग्रेसले ज्ञापन बुझाउँदाखेरि पनि उहाँले रेशम चौधरीलाई अहिले पनि नगरपालिकामा चाहिँ प्रतिस्थापन गर्नुभएको छ. त्यस कारण हामी के भन्दैछौँ भने वडा अध्यक्षजीहरू जसोकै वडाका वडा अध्यक्षजीहरूले इन्धन खर्च कति लग्नु भएको छ खाजा खर्च के छ उहाँहरूले दिनुभएको चाहिँ मतलब अन्य सुविधाहरू अहिले पनि तपाईँलाई एउटा फेरि अर्को कुरामा जोड्छु अस्ति आएको हावाहुरीले घर चराहरू उडाएका अहिले बास समेत नभएका मान्छेहरूले आवेदन गर्न जाँदा समेत उहाँका वडा अध्यक्षजीहरूले त्यसको प्रगति मुजुर्का नगरिदिने उहाँहरूलाई दिन सक्ने यो प्राकृतिक आपदामा समेत यो नगरपालिका मेयर साहब व्यवस्था हुनुहुन्छ कमसेकम उहाँको नगरको उहाँ अहिले यहाँको प्रमुख मान्छे हो यहाँको जनताको उहाँ अभिभावक हो मान्छेले घर बाँच्नु भएको बेलामा कहाँ गएर मेयर साहबले सहानुभूति दिनुपर्ने, उसलाई क्षतिपूर्ति दिनुपर्ने, उसलाई राहत दिनुपर्ने कुरामा समेत अहिले वडा अध्यक्ष वडा नम्बर छैमा एकजना एकल महिना हुनुहुन्छ, उहाँको भित्तै भत्किएको छ, घर भत्किएको छ। मोहनगञ्जीले अस्ति रेडियोमा मात्रै बोल्नुभयो, यसरी वडा अध्यक्षजीहरूले यो प्राकृतिक आपदा भएको बेलामा अनुगमन गरेर मेयर साहबले स्वयं गर्नुपर्ने ठाउँमा उहाँका वडा अध्यक्षजीहरूले अहिले जनतालाई दुःख दिने, आफूले लिने कुरामा चाहिँ दुःख लिने, जनतालाई राहत दिने कुरामा चाहिँ उहाँहरू चाहिँ।
भनेपछि अरेन्जी तपाईँहरूले अर्को माग पनि गर्नु भएको छ होइन, सार्वजनिक सुनवाई वर्षभरि भएन, किनभने जनताले सुशिक्षित हुने कुराहरूमा चाहिँ पक्कै पनि स्थानीय तह या कुनै पनि तहले चाहिँ प्रत्येक चौमासिकमा एउटा सार्वजनिक सुनवाई गर्नुपर्छ, तर अहिलेसम्म बेलौरी नगरपालिकाले गरेन भनेर तपाईँहरूले पत्र काट्नु भएको छ होइन, ज्ञापन पत्रमा यो उल्लेख पनि गर्नुभएको छ।
मैले हिजो फेरि उहाँलाई मौखिक रूपले पनि आग्रह गरेँ, कमसेकम हिजो कर्मचारी शासन भएको बेलामा, हिजो सर्वदलीय संयन्त्रमा कार्यकारी अधिकृत भएको बेलामा कमसेकम एमसिपिएमलाई मिट गर्नका लागि, एमसिपिएममा पासाङ उत्तीर्णाङ्क ल्याउनका लागि पनि प्रत्येक चौमासिकमा सार्वजनिक सुनवाई गर्नुपर्ने, सेवा गर्नेहरूले सेवा पायो पाएन, योजनाहरू गुणस्तरीय भए भएनन्, अनुगमन ठिक त छैन, अहिले के गरेको छ भनेर जुन कमसेकम एउटा पुरानो पुरानो परम्परा थियो, बाह्र महिना बितिसक्दाखेरि एघार महिना बसेर बाह्र पुरा तेह्रौँ महिना बाह्रौँ महिनामा प्रवेश गर्दाखेरि पनि अहिलेसम्म सार्वजनिक सुनवाई गरिएको छैन। उहाँहरूले जनतालाई मलाई तपाईँहरूले विश्वास गर्नुभएको हो, मलाई तपाईँहरूले मत दिनुभएको हो, यो नगरपालिकालाई नमुना नगरपालिका, विकसित नगरपालिका, औद्योगिक नगरपालिका र तपाईँहरूका हरेक फन्डामेन्टल अधिकारहरूलाई मतलब सम्पन्न गर्न तपाईँहरूमा समर्पण गर्न मलाई बनाउनु भएको ल, मलाई तपाईँहरूले जिताउनुभयो, म कहीँ के गल्ती गरेँ कि भनेर जनताको कुरालाई सुन्न नसकेर धृत राष्ट्र शैलीमा उहाँ अगाडि बढ्नुभएको छ। यसमा
हाम्रो तपाईँले त आरोप लाउनु भयो नि त, वर्षभरि तपाईँले सार्वजनिक सुनवाई गर्नु भएन, गोप्य रूपमा बस्नुभयो, अर्कोतिर हेर्ने भने सेवा सुविधा भत्ताहरू हेर्नु होइन, भरण पोषण धेरै लिनुभयो भन्ने कुराहरू आयो त।
नै अब यो वर्षमा के हुने उहाँहरूको भूमिका पनि यसरी हेर्दा रचनात्मक नै छ। वास्तवमा उहाँले भनेको जुन अरू सेवा सुविधाका अनि भत्ताहरूको कुराहरूमा वास्तवमा यसरी नगरपालिका बेलोरी नगरपालिकामा यसरी हेर्दा अन्य कतिपय नगरपालिकाहरूमा सेवा सुविधा लिने निर्णय पनि गराएका छन्, तर त्यो सेवा सुविधा लिने कुनै किसिमको निर्णय पनि गरेका छैनौँ।
वास्तव तपाईँका कार्यकर्ता या भनौँ पार्टीका नेतालाई चाहिँ प्लेन टिकट हालेर काठमाडौँ पोखरा घुमाउनुहुन्छ भन्ने कुराहरू पनि त अरेन्जीले राख्नु पर्छ।
नगरपालिकाको कामले विशेष त काठमाडौँ जाने कुराहरू छँदैछ, तपाईँको कतिपय ठाउँमा अनुगमन गर्ने हेर्ने त्यहाँको अब हेर्ने कुराहरूमा त्यहाँ जाने कुराहरू चाहिँ हुने कुरा, किनभने काठमाडौँ मन्त्रालय नगरपालिकाको नितान्त बजेट माग्नेदेखि लिएर जाने कुराहरूमा काठमाडौँ गइयो, तपाईँको कतिपय तपाईँको यो डिपिआरका कुराहरू उठाउँदाखेरि पनि बनाइसकेपछि तपाईँको के हो भने वास्तवमा बन्दाचारको प्रत्येक क्षेत्रको विषयमा बनाउने भन्ने कुराहरू जुन भएको छ त्यसको विषयमा बजेट हालिदिनु पर्यो भन्ने विषयमा बजेट माग गर्ने कुराहरूमा त्यसरी काठमाडौँ गएको छ होइन।
भनेपछि वर्षभरि घुम्दैमा ठिक्क हुने भयो होइन पोतिलालजी, तपाईँलाई पनि अन्य मेयर जस्तै कैलाली गाउँपालिका त भोलि पर्सि तपाईँको भनौँ न बर्दिया गएर योजना छनौट गर्दैछ अरे।
काठमाडौँ जाने कुराहरू विषयमा वर्षभरि घुम्ने कुरा होइन, बजेट नितान्त नगरपालिकाको स्थिति यो छ, यहाँको सीमाको अवस्था यो छ, हाम्रो नगरपालिकाको स्थिति यो, यहाँ विकास निर्माणको दृष्टिकोण यही एउटा आवश्यकता छ भन्ने कुरा त कमसे कम सम्बन्धित मन्त्रालयबाट यस कुराहरू जानकारी गराउनु पर्यो र माग गर्ने कुराहरूमा त्यो दृष्टिकोण।
अब पोतेलालजी ठ्याक्कै मलाई भन्नुहोस्, किनभने भकुण्डामा तपाईँले सङ्ग्रहालय निर्माणको लागि बडो महत्त्वपूर्ण पहल गर्नुभएको छ र त्यो सङ्ग्रहालय त्यति उपयुक्त छैन भनेर अस्ति मात्रै होइन लालजाली गाउँपालिकाका मेयर के अरे अध्यक्ष मदन बडाएकले भन्दै हुन्थ्यो, मेरो चित्त बुझेको छैन भन्दै हुन्थ्यो, तपाईँ ठ्याक्कै बताउँदा एक वर्षमा तपाईँले भनौँ न बेलौरी नगरपालिकामा के काम गर्नुभयो, ठ्याक्कै त्यहाँ भन्सारको कुराहरू छ, छोटी भन्सार स्थापना गर्छु भन्नुभएको थियो, त्यसका लागि पहल हुन सकेन, सडकहरू कालो पत्र गर्छु भन्नुभएको थियो, स्वास्थ्य चौकी त्यहाँ हेर्नु अहिले पनि एमबिबिएस डक्टर छैन होइन, तपाईँलाई थाहा छ बन्दतालको कुरा यहाँले गर्नुभएको छ, भकुण्डाको कुरा गर्नुभएको छ, नदी कटानको समस्या छ, त्यहाँका किसानहरूले उचित मूल्य पाएका छैनन्, अहिले पनि त्यहाँ हेर्ने भने नजिकै बेलडाँडीमा चाहिँ ऊ भनौँ न एउटा उखु फ्याक्ट्री छ, चिनी मिल छ, यता आएर तपाईँको यो पुनर्वास नगरपालिकाको भनौँ न दशरथ बस्तीमा तपाईँको एउटा चिनी मिल छ, यी यस्तो परिस्थितिमा किसानलाई समेट्न सक्नुभयो, तपाईँले आम जनतालाई राहत दिन सक्नुभयो, मेयर साहब के काम गर्नुभयो भन्नु त आज।
वास्तवमा अहिले नगरपालिकाको कामको विषयमा भन्नुपर्दा अहिले माग गर्ने कुराहरूमा पहल गर्ने कुराहरूमा कुनै ठाउँ कुनै चिज पनि मैले बाँकी राखेको छैन, वास्तवमा भन्सार स्तर उन्नतिको कुराहरू नागा कुराहरू मैले त्यो गरेको छु, त्यसपछि यहाँका प्रहरी त्यसपछि सीमाका कुराहरू जोडेर तपाईँको सशक्त यसको स्थिति वृद्धि हुनुपर्छ भन्ने कुराहरू मैले सम्बन्धित निकायमा माग गरेका छु, अनि त्यसपछि बेलौरी नगरपालिका बन्नाताल पर्यटक क्षेत्र किनभने त्यो एउटा पर्यटक क्षेत्रको रूपमा विकास गर्नुपर्छ त्यसको लागि माग गरेको स्थिति छ, र त्यसमा पहल र यस आर्थिक वर्ष यस बजेटले पनि त्यसलाई समेट्नुपर्छ भन्ने विषयमा मैले सोच अगाडि राखेको छु, र त्यसपछि यहाँ फोहोर मेला व्यवस्थापन वास्तवमा यो बेलौरी बजारमा फोहोर मेला व्यवस्थापनको निम्ति अति आवश्यक छ, त्यसको लागि पनि मैले माग गरेको छ, र त्यसपछि माग गरेको छ, र तिर
वास्तवमा कृषिमा कतिपय तपाईँको कृषिवटा बगी क्षेत्रहरू बनाएर किसानहरूलाई त्यो बगी क्षेत्रमा अनुदान दिने कुराहरू किसानहरूलाई त्यही सङ्गठन रूपमा त्यसमा देखा दिने कुराहरूमा त्यसपछि यसरी किसानहरूको विषय पनि यसरी जानकारी गर्नु कुरा छ। त्यसै गरी भेटरी सम्बन्धीहरूमा तपाईँको मुगु पालन कुकुराहरूलाई अगाडि बढाएको बाछाकुरा पालनका कुराहरूलाई अगाडि बढाएर त्यो प्रक्रियामा नै छ अहिले अन्तिम अन्तिम चरणमा पुगिरहेको छ। अहिले यसरी अगाडि बढाएको छ र विकास निर्माणको दृष्टिकोणले हेर्दाखेरि समग्र अहिले हेर्दाखेरि कमसेकम ड्राइभिङ भएर सिद्धि आइसकेको छ र सिद्धि अन्तिम अन्तिम चरणमा पुगेको छ र त्यसरी लागुपट्टिको
बेलौरीका जनताले अहिले पनि खुसीको महसुस गर्न पाएका छैन। हेर्नु उहाँहरूको अनुहारमा अहिले पनि खुसीको चमक छैन, किनभने पोतेलाल चौधरीले चाहिँ काम गर्न सक्नु भएन भने हरेन्जीले भन्दै हुन्थ्यो। हरेन्जी
उहाँको वास्तवमा उहाँको रचनात्मक भूमिका जुन छ, उहाँले जुन किसिमको भन्नुभएको छ
त्यो होइन हरेन्जी
हजुर,
जुन किसिमले उहाँले भन्नुभयो मैले धेरै काम गर्दैछु, आर्थिक वर्ष अब नयाँ आउने आर्थिक वर्ष 75-76 लागि झन्डै 70 करोडको अनुमानित बजेट उहाँले ल्याउँछु भनेर भन्नुभएको छ अस्ति मात्रै मलाई, होइन नवराजी अब ओडा बेला सुरु भएको छ, 70 करोड समथिङमा ल्याउँछु, किनभने अहिले निशर्त बजेट हेर्ने अनुदानको बजेट केन्द्रबाट आएको हेर्ने भने झन्डै तपाईँको 24 करोड रुपियाँ प्राप्त भएको छ, होइन यसलाई यसलाई बढाउँछु उहाँले भन्नुभएको छ। यसमा अब आन्तरिक तथा बाह्य स्रोतहरू होला, काम गरिरहेको छु नवराजी, भित्री गल्लीहरूमा पनि बेलौरी बजारमा चाहिँ मैले कालोपत्रे गर्न सुरु गरेको छु 18 लाखको भन्दै हुन्थ्यो। यो अवस्था हेर्दा अब भनिदिनुहोस् विपक्षीसँग हातेमालो सहकार्य गर्न सकेका छन् कि छैनन्? हाम्रा मेयर साहबले बेलौरी नगरपालिकाले एकलौटी ढङ्गले गयो कि तपाईँहरूसँग समन्वय गरेर गयो भन्नुहोस् त आज?
अब मैले यसलाई दुई प्रकारले भन्दाखेरि मेयर साहबसँग मेरो नितान्त व्यक्तिगत सम्बन्ध राम्रो छ, उहाँ मेरो भाइ हो, उहाँ र मेरो बिचमा एकदमै परस्पर अहिले होइन लामो समयबाट व्यक्तिगत सम्बन्ध छ। तर मैले राजनीतिक रूपले भन्नुपर्दा मैले चाहिँ एउटा मैले नेपाली कङ्ग्रेसको प्रतिपक्षीको नेताको हैसियतले उहाँलाई मेयरको हैसियतले मेयरको र एउटा यो नगरको प्रमुख प्रतिनिधिको हैसियतले हरेक गुनासा सुन्ने हरेक आलोचनाहरू सुन्ने उहाँको दायित्व जिम्मेवारी भएको हुनाले मेरो उहाँलाई एउटा आग्रह के हो भने कमसे कम एक कुरा अहिले उहाँले फोरममा अहिले व्यवस्थापनको कुरा गर्नुभयो, अस्ति मैले एउटा मिडियामा आइसकेपछि बजारभरिमा ढुङ्गुरहरू थिएँ, अहिले पनि हेर्नुहोस् हाम्रो टिपर मैले कुनै यो उहाँलाई कुनै डोमिनेट गर्ने आशयबाट भनेको छैन, मैले सुधारात्मक आलोचनाका ढङ्गबाट कुराहरूलाई उठाउँदैछु। आज पनि फोहोर मैलाको व्यवस्थापन हुन सकेको छैन, भित्र टिपर छ, 2 वर्षबाट टिपर खरिदिए गरिएको छ, त्यसका टायर सर्दैछन्, टिपर त्यही उभिएको छ, पेट्रोल ट्रोल त्यही छ, एक कुरा। र सङ्ग्रहालयको जुन कुरा तपाईँले कुरा गर्नुभयो, यो सङ्ग्रहालय राणा थारू सङ्ग्रहालय हो, यो नेपाली काङ्ग्रेसको सरकार माननीय दिवान सिंह विष्टज्यू क्षेत्र नम्बर 2 का पूर्व मन्त्री एवं माननीय एनपी साहुजीको पहलमा यो अहिले थारू सङ्ग्रहालय झन्डै 650 करोडको डिपिआर तयार भएपछि टेन्डर प्रक्रिया भएर यो निर्माण भएको छ। यो नगरपालिकाको यसमा निजी कुनै पनि लगानी छैन, यो केन्द्रीय हो, यसमा 2 पटक पर्यटन मन्त्रालयमा वन मन्त्रालयमा
पोतेलालजी त्यसो भए बेलौरी नगरपालिकाको यसमा कुनै पनि इन्भल्भ छैन होइन? त्यसो भए यो मान्य पूर्व सांसद देवान सिंह विष्ट र एनपी साउजीकै पहलमा बनेको भनेर उहाँले भन्नुभयो नि त, नेपाली काङ्ग्रेसले क्रेडिट लियो, तपाईँ के भन्नुहुन्छ?
यो केन्द्रीय योजना हो, यो त प्रश्न हेरौँ न त, अब त्यसमा मैले झुटो बोल्नुपर्ने केही कुरा
होइन। पोतेलालजीले बोल्न दिनु न हरेनजी, पोतेलालजी उहाँले भन्नुभयो नि त यो जुन चाहिँ सङ्ग्रहालय बन्दै हुन्छ थारू सङ्ग्रहालय होइन भकुण्डामा, यसको विषयमा बोल्नुहोस्।
वास्तवमा यो केन्द्रीय यो वास्तवमा किन भन्नु मैले भनेका कुराहरूमा यो केन्द्रीय बजेटबाट नै अहिले बनिरहेको हो होइन, त्यस कारणले त्यो पहल गर्ने कुराहरूमा त्यति बेला पहल गर्ने कुराहरूमा किनभने त्यति बेला अब उहाँले मान्यता र त्यसपछि सरकार गठन प्रक्रियाहरूको कुरामा त्यति बेला हामीले पनि र हाम्रो तपाईँको पार्टीको पहलबाट पनि त्यसको सबैको प्रयासबाट त्यो पढेको कुराहरू चाहिँ मैले जानकारी गराउन चाहन्छु, किनभने त्यो सबैको प्रयासबाट नै खानु सङ्ग्रहालय परेको कुराहरू हो। तपाईँको एमाले नै काँग्रेस माओवादी होइन, त्यहाँ सबै पार्टीको परिस्थिति त्यहाँ सरकारमा थियो, त्यति बेला तपाईँको सहाय एजेन्डा पनि त्यहाँ सङ्ग्रहालय बनाउनुपर्छ, सङ्ग्रहालय हुनुपर्छ, किनभने एउटा राजाकाण्ड सङ्ग्रहालय त्यसपछि त्यहाँ कानेश्वर जुन मन्दिर छ त्यो मन्दिरलाई होइन धार्मिक प्रदेशमा क्षेत्रमा विकास गर्नुपर्छ भन्ने कुराहरू जुन त्यो केही अनुसार सबैको पहल प्रयास गर्नु परेको हो र त्यस अलिक बढी भूमिका यहाँको पण्डित भएको कारणले उहाँले पनि गर्नुभयो होला, त्यो राम्रो पक्ष हो होइन। त्यस कारणले गर्दा केन्द्रीय योजनाबाट पर्ने कुराहरूमा सबैको प्रयास पहल र प्रयासबाट त्यो परेको कुराहरू मैले जानकारी गराउन चाहन्छु, त्यसमा सबैले त्यसको विषयमा आफ्नो ठाउँबाट सबैले
अब तपाईँलाई थाहा छ होइन, प्रदेशको राजधानी धनगढी छ, अहिले तपाईँलाई थाहा छ जिल्लाको सदरमुकाम मैनगर छ, तर पनि बेलौरी क्षेत्र भने अब अत्यन्त पिछडिएको क्षेत्र जहाँ चाहिँ अहिले पनि सडकको सञ्जाल पुग्न सकेको छैन, त्यहाँका जनताले राहतको महसुस गर्न पाएका छैनन्, बाटोघाटो पनि सहज छैन, गाडी घोडा पनि राम्रोसँग चढ्दैन, तपाईँलाई थाहा छ। यो परिस्थितिमा आगामी आर्थिक वर्ष 75-76 लागि तपाईँले योजनाहरू छनौट गर्दै हुनुहुन्छ होला, कस्तो किसिमको नीति तथा कार्यक्रम र बजेट ल्याउँदै हुनुहुन्छ मेयर साहब तपाईँले बेलौरीका लागि? भन्नुहोस् त, अबको स्मार्ट सिटीका लागि राज्यले पनि एउटा नीति बनाइसकेको छ होइन, भजनी र बेलौरी नगरपालिका स्मार्ट सिटीको रूपमा अगाडि बढ्ने भनेर एउटा आइरहँदा तपाईँले अब कसरी योजना बनाइरहनु भएको छ भन्नुहोस् त?
पहिलो कुरा त बेलौरी नगरपालिकालाई एउटा अब स्मार्ट सिटी त्यो नयाँ सहरको रूपमा विकास गर्ने नै हो त्यसलाई, होइन त्यसको नयाँ सहरको रूपमा विकास गर्दाखेरि के अरे कुन ठाउँलाई एउटा व्यवस्थित सहरको रूपमा एउटा ठाउँ पहिचान गरेर त्यो बनाउने कुराहरू त्यसमा छलफल चलाइरहेको छ। र खास गरी अहिलेको नयाँ बजेटमा किनभने यहाँ 97% कृषि किसानहरू भएको कारणले अहिले अहिले के बजेट अलिक बढी बजेट चाहिँ किसानको लागि यहाँको कृषि क्षेत्रमा चाहिँ विनियोजित गर्नुपर्छ भन्ने मैले एउटा तयारी गरिरहेको छु भने त्यसपछि अर्को कुरा वास्तवमा के छ भने यहाँ यसरी दुर्गम क्षेत्र भएको कारणले यहाँ बाटोघाटोको पनि समस्या छ र अहिले जति पनि विकासहरू काम गर्दा ग्राइबिलमा हिँड्नुमा हिलो भएको कारणले यो वर्ष हामीले वास्तवमा ग्राइबिलको लागि अलिक बढी बजेट पुग्यौँ भने यस वर्ष चाहिँ हामीले आफूले देखिनु काम कालोपत्रीमा अलिक विशेष जोड दिनुपर्छ भन्ने मैले लागेको छ। र त्यसपछि शिक्षा क्षेत्रमा त्योभन्दा अगाडि सशस्त्र बजेट दिन त्यहाँ शिक्षामा त्यो बजेटलाई मात्र हामीले कार्यान्वयन गऱ्यौँ भने यस वर्ष चाहिँ
तपाईँले विपक्षी हरेन सिंह विष्ट लगायतको नेपाली काङ्ग्रेससँग सहकार्य गर्न थाल्नु भएको छ कि छैन मेयर साहब? खास गरी नयाँ बजेट योजना तर्जुमा गरिरहँदा नीति तथा कार्यक्रम बनाउँदै हुनुहुन्छ, तपाईँले भने अनुसार झन्डै 70 करोड अनुमानित बजेट यस पटकको आर्थिक वर्षमा ल्याउँदैछु भनेर भन्नुभएको थियो तपाईँले।
बजेट बनाउने कुराहरूमा अहिले पनि तपाईँको टोल स्तरहरूबाट बजेटहरू तपाईँको माग्ने कुराहरू भइरहेछ र टोल स्तर बस्तीबाट पनि हामी बजेटहरू ल्याइरहेछौँ, त्यो मैले प्रत्येकवटा अध्यक्षलाई भनिसकेको छु। र फेरि पनि त्यो ल्याइसकेपछि अब उहाँहरूसँग व्यक्तिगत रूपमा सरसल्लाह गर्ने, उहाँहरूसँग बसेर बजेटको विषयमा माग्ने कुराहरू त्यो बेलौरी नगरपालिका कसैले समिति बेलौरी नगरपालिका बढाउने विषयमा चाहिँ उहाँहरूसँग छलफल हुने कुरा पनि हुने भयो। र अर्को कुरा के भने उहाँहरूको पनि प्रतिनिधित्व छ, उहाँहरूको पनि त्यस नगरपालिकामा प्रतिनिधित्व छ, उहाँहरूले पनि यो बुझिदिनु पऱ्यो कि उहाँहरूको प्रतिनिधित्व बिना उहाँहरूको उपस्थिति बिना मैले कुनै किसिमको निर्णय
गरेको बेलौरी सबैको बेलौरी हो, बेलौरीलाई राम्रो बनाउनु पर्छ हरेनजी,
होइन उहाँहरूको पनि
हरेन सिंह अब यो 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 कुरा गरेर आउँदा आर्थिक वर्ष नयाँ आउँदैछ, तपाईँलाई थाहा छ नीति तथा कार्यक्रम पनि पोतेलालजीले बनाउँदै हुनुहुन्छ होइन, कृषिलाई विशेष प्याकेजको रूपमा अगाडि बढाउने भन्नुभएको छ, 70 करोडको अनुमानित बजेट अब म निर्माण गर्छु भनेर मेयर साहबले भनिरहँदा विरोधका नाममा विरोध होइन, अब हरेनजी राम्रो एउटा बजेट र त्यस क्षेत्रलाई विकास गर्ने निम्ति तपाईँको पनि पहल हुनुपर्छ। अब आर्थिक वर्ष नयाँका लागि नीति तथा कार्यक्रम बन्दैछ 75-76 लागि, कस्तो किसिमको विकासी योजना र नीति निर्माण बनेर बेलौरीलाई स्मार्ट सिटीको रूपमा अगाडि बढाउने, त्यस क्षेत्रका जनताको समृद्धि कसरी सम्भव छ? हरेनजी तपाईँले के सुझाव दिन चाहनुहुन्छ मेयर साहबलाई, कसरी अगाडि बढ्नुपर्छ मेयर साहब? अब
यो के छ भनेपछि उहाँहरू नेकपा माओवादी केन्द्रको लाइनबाट जितेर आउनुभएको हो, वामपन्थीहरू देशमा आन्दोलन गर्न सक्छन्, हत्या गर्न सक्छन्, हिंसा गर्न सक्छन्, तर लोकतान्त्रिक पद्धति अनुसार लोकतान्त्रिक आचरण उहाँहरूमा हुँदैन। किन भनेपछि उहाँले के भन्नुभयो भने हाम्रो पनि दुईवटा वडा अध्यक्ष छ, एक कुरा म के भन्नु चाहन्छु, दलीय सहमति गर्दाखेरि कुनै पार्टीको एउटा सांसदसँग सहमति गर्ने हो कि त्यो पार्टीको पार्टी अध्यक्षसँग गर्ने हो? कुनै कारणले यदि दलीय सहमति गर्नु पऱ्यो भने शेरबहादुर प्रचण्ड वा केपी ओलीले बसेर गर्ने हो कि त्यसका सांसदसँग केपी ओलीले नेपाली कार्यको सांसदसँग केपी ओली दिल्ली गर्ने हो? नगरपालिकाको नगरपालिकालाई मोडेल नगरपालिका बनाउनका लागि त मेरो वडा सदस्यसँग कुरा गर्ने होइन, मसँग कुरा गर्ने, मेरो पार्टी म पार्टीको जिम्मेवार मान्छु, म पार्टीको उहाँको समानान्तर पदमा प्रतिस्पर्धा गरेको मान्छु, मसँगको कुरो हो, म पार्टीको जिम्मेवार नेता, स्थानीय तहको जिम्मेवार हेर्ने म प्रमुख व्यक्तित्व हो, त्यस कारण मेरो वडा सदस्यले के गर्छ त मेरो निर्देशनमा हिँड्ने, मेरो निर्देशनमा हिँड्ने व्यक्ति हो, प्रतिनिधि हो, त्यस कारण त्यसको सहमतिको एक कुरा म तपाईँलाई अहिले पनि कुरा गर्दैछु। यो मैले उहाँलाई अस्ति उहाँले एउटा यो डिपिआर 3 कुराको डिपिआर तयार गर्नुभयो, अहिलेसम्म यसमा लाखौँ रुपियाँ डिपिआरमा खर्च भएको छ र यो वर्ष उहाँले डिपिआरको एउटा योजनालाई पनि राख्नु भएको छैन, त्यस कारण हामी के भन्दैछौँ भने सबै डिपिआरमा तपाईँले कसरी खर्च गर्नुभयो, एक कुरा म के भन्दैछु भने मेरो वडा अध्यक्षले बन्द तालको डिपिआरको बारेमा उसको भूगोल पुग्न सक्छ, उसको हाइट पुग्न सक्छ, मेन फ्री साइडको बारेमा पुग्न सक्छ, ट्रेनको बारेमा पुग्न सक्छ, पुग्न सक्दैन, त्यस कारण त्यसको अन्तिम निर्णय कहाँ जान्यो भनेपछि त्यसको शीर्ष नेतामा जाने हो, नगरपालिकाको शीर्ष व्यक्तित्व म हो, त्यसको अन्तिम निर्णय लिने, सहमति गर्ने, कसलाई कहाँ के गर्ने भनेर मेरो जिम्मेवारी हो। यो उहाँहरूले अहिले पनि बन्द तालको गर्नुभएको छ, ल्यान्ड्री साइडको गर्नुभएको छ, कुनै पनि योजनामा अब यस कुरा फेरि भन्यो भनेपछि मान्छेले आरोप लगाए भन्नुहुन्छ, यदि तपाईँले डिपिआर तयार गर्नुभयो, डिपिआरमा यत्रो करोड रुपियाँ खर्च गर्नुभएको छ, तपाईँले कन्सल्टेन्सीलाई दिनुभएको छ, यो तपाईँले योजनामा राख्नु भने यो डिपिआर तयार गर्दाखेरि मैले उहाँले के भन्नुहुन्छ भने मैले किन जोडेँ भने राजनीतिक आचरणसँग एक कुरा ठिक छ, कार्यकारी अधिकार तपाईँहरूमा, कार्यपालिकामा, विशेष गरेर मेयरमा, कार्यविधिले नगरपालिकाको बहुमतले पनि यदि कुनै कुरा हुन सकेन भने मेयरको एकल निर्णयले गर्न सकिने छ भन्ने उहाँले कार्यविधिमा पास गर्नुभएको छ। उहाँ एकल निर्णय शक्तिशाली मेयर हो ल मैले मानेको, तर लोकतन्त्रमा प्रतिपक्षलाई पनि सल्लाह लिएर जाने कुरा, यो राजनीतिक आचरणको अभाव देखियो। म के भन्दैछु भने बेलोरी नगरपालिकालाई अहिले उहाँले 70 करोडको कुरा गर्दै हुनुहुन्छ, मैले हिजो मात्रै उहाँसँग बसेर औपचारिक कुरा गर्दाखेरि मैले एउटा यसरी गर्नका लागि धनवेल जानुपर्ने छ, कमसे कम अब स्वास्थ्यलाई पहिलो प्राथमिकता दिउँ, शिक्षालाई पहिलो प्राथमिकता दिउँ, पर्यटनलाई पहिलो प्राथमिकता दिउँ, कमसे कम बेरोजगारीलाई चाहिँ महिला मैत्री र वातावरण मैत्री बनाऊ, र यो बनाउनका लागि स्वास्थ्यलाई दिने बेलामा कमसे कम बेलोरीमा 1 करोड 2 करोड डिपिआर तयार गर्ने हो भने एउटा अब डिस्ट्रिक्ट लेभलको हस्पिटल, कम्तीमा पनि 1500-2500-2500 हस्पिटल, ब्लड ब्याङ्क सहितको एउटा हस्पिटल, अञ्चलपुरको अञ्चल अस्पताल पछि अर्को नभए यसलाई किन नगर्ने, हामी यो हस्पिटलको स्थापना गरौँ, यसमा लाग्ने खर्चको
वास्तवमा तपाईँलाई थाहा छ त्यहाँ टेक्निकल होइन, टेक्निकल अहिले पनि हेर्ने भने सब्जेक्टको कुनै पनि पढाइ छैन, त्यहाँका जनताले धेरै दुःख पाएका छन्, छोराछोरीलाई महिनगर काठमाडौँ र तपाईँको धनगढी पठाउनु परेको छ त्यहाँका जनताले। अब मलाई भनिदिनुहोस् त्यहाँ स्टेडियम बनाउने कुराहरू थियो मेयर साहब, तपाईँले चाहिँ त्यहाँ स्वास्थ्य सेवालाई चाहिँ गुणस्तरीय बनाउने कुरा र एमबिबिएस डक्टर ल्याउने कुरा तपाईँले चुनावी घोषणा पत्र तयार पार्नुभएको थियो, अब आउने यो आर्थिक वर्षमा ती घोषणा पत्रलाई समावेश गरेर जुन जनताको बिचमा तपाईँले गर्नुभएका प्रतिबद्धता यसपटकको आर्थिक वर्षमा सम्बोधन गर्न सक्नुहुन्छ मेयर साहब? अब तपाईँले
उहाँको उठाएको कुराहरू वास्तवमा सान्दर्भिक चिज छ, मैले उहाँको उठाएको विषयलाई मैले सहज सुन्दछु, तर फेरि पनि स्वास्थ्यमा किनभने हामीसँग म त्यहाँ निर्वाचित भएर आउँदा दुईवटा डाक्टर हुनुहुन्छ, उहाँहरूले गइसकेपछि पनि त्यहाँ एउटा अहिले हामी नगरपालिकाको मात्रबाट एउटा डाक्टर राखेको छु, मैले अर्को पहलै गरेर फेरि एमबिबिएस डाक्टर फेरि ल्याएको छु, र त्यसपछि अन्य त्यहाँ त्यसको स्वास्थ्य अस्पतालको तपाईँको प्राथमिक स्वास्थ्य केन्द्र त्यसको स्तर उन्नति गर्ने कुराहरू पनि भएको छ, र त्यहाँ यसरी हेर्दा त्यहाँ अस्पतालको नाममा अस्पताल जस्तो पनि थिएन, त्यहाँ त्यसलाई रङरङदेखि लिएर हामीले अलिक व्यवस्थित बनाउने कुराहरू त्यो गरेको छु, र त्यसपछि त्यसको भवनको लागि पनि मैले तुरन्त मैले फेरि पनि यो यसले जोडेँ, अब यो बेला पनि अब काठमाडौँ जाने आउने कुराहरू पनि यो भएर जुन कुरा अलिक बढी कुराहरू उठ्यो, तर त्यसको विषयमा स्वास्थ्य मन्त्रालय गएर त्यति बेला मैले पहलै गरेर त्यसको लागि एउटा भवन माग पनि गरेको छु, र भवन माग गर्दाखेरि तपाईँको अहिले भवनको बेलोरी नगरपालिकालाई भवन परेको चिठी प्राप्त भएको छ, त्यसमा एउटा नाम नाम फरक परेको छ होइन, वास्तवमा त्यो बेलोरी नगरपालिका प्राथमिक स्वास्थ्य केन्द्र भनेर छ, त्यो श्रीपुर बेलोरी नगरपालिका श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र हुनुपर्ने ठाउँमा त्यो नाउँ सच्याउनुको निम्ति मैले त्यहाँ पहल गरेको छ, र त्यो भवन परिसकेको स्थिति पनि छ,
भवन मात्र बनाएर गर्ने के मेयर साहब, त्यहाँ डक्टर चाहियो, इक्विपमेन्ट चाहियो, त्यहाँ प्रविधि चाहियो, प्रविधि भएन भने भवनलाई के जनताले हेरेर बस्ने?
डक्टरको लागि मैले भने नि डाक्टरको लागि पनि माग गरेको छु, त्यसको प्रविधिको विषयहरूमा पनि म तपाईँलाई जानकारी गराएँ, स्वास्थ्यसँग म कति सम्मिलित छु भन्ने कुराहरू मैले,
एउटा भन्दा दोस्रो एम्बुलेन्स छैन बेलौरीमा, त्यो पनि कबाड भइसक्यो, तपाईँलाई थाहा होला पुरन सिंह राणाको पालामा सम्भवतः त्यो आएको हो भन्ने जस्तो मलाई लाग्छ, तर त्यसपछि खै तपाईँहरूले पहल गर्न सक्नुभयो? एउटा थोत्रो त्यो एम्बुलेन्स बाहेक दोस्रो एम्बुलेन्स छ, अर्को एम्बुलेन्स ल्याउन सक्नुभयो? पुरानो एम्बुलेन्स बाहेक नयाँ एम्बुलेन्स ल्याउन सक्नुभयो? उहाँले भन्नुभयो दुईवटा एम्बुलेन्स ल्याएको छु, त्यहाँका जनताले धेरै राहत महसुस गरेर भनिरहँदा अब आर्थिक वर्षमा उहाँले कसरी त्यस क्षेत्रको समृद्ध विकासलाई सम्बोधन गर्ने गरेर बजेट ल्याउनु पर्छ, यहाँको सुझाव दिनुहोस् अब अन्त्यमा।
मैले पोतिराल भाइलाई अहिले पनि म के अनुरोध गर्न चाहन्छु भने मेयर साहबलाई कमसे कम तपाईँ एउटा लोकतान्त्रिक हुनु पऱ्यो, तपाईँ एउटा नगरपालिकाको प्रमुख व्यक्तित्व हो र एउटा तपाईँ नमुना मेयरका रूपमा स्थापित हुनुपर्छ, मैले उहाँलाई के आग्रह गर्न खोज्दैछु भने तपाईँसँग स्थानीय तहको निर्वाचनमा मेयरमा लडेको कङ्ग्रेसको मेयरको उम्मेदवार, हिमालयको मेयरको उम्मेदवार, जनमोर्चाको उम्मेदवार, राप्रपाको उम्मेदवारहरूलाई कमसे कम र अन्य उद्योग वाणिज्य सङ्घ विभिन्न सङ्घ संस्था शक्ति संस्थाका विभिन्न व्यक्तित्वहरूलाई ल्याएर अब यो नगरपालिका भनेको हाम्रो साझा नगरपालिका हो, गर्ने त मेरो कार्यपालिकैबाट धेरै कुराहरू गर्नुपर्ने हुन्छ, तर पनि कहीँ कतै महत्त्वपूर्ण तपाईँले केही सुझाव दिनुहुन्छ कि यो बजेट मेरो मात्रै होइन तपाईँहरूको पनि, यसमा तपाईँहरूको पनि अंश छ, तपाईँहरूको पनि हक छ, तपाईँ किनभने उहाँहरू अब 1 वर्ष गइसक्यो, 4 वर्ष छ, र यो 75 वर्षका लागि बन्ने जुन रुपियाँ डिपिआर योजनाहरू 75 वर्षको त ठेका त उहाँले लिनु भएको छैन, 75 वर्षसम्मका भावी जनताले लिने कुरामा त हाम्रो सदरता पनि हुनु पऱ्यो, हाम्रो दृष्टिकोण पनि हुनु पऱ्यो, हाम्रो जुन पनि त्यसमा लागु हुनु पऱ्यो, तर त्यसमा उहाँहरूको अभाव छ। अब हामी के आग्रह, एक कुरा उहाँले अहिले एम्बुलेन्सको कुरा गर्नुभयो, हिजो पनि मैले उहाँलाई एउटा अनुरोध के गरेँ भने अब त्यो एम्बुलेन्समा उहाँले आफ्नो नाम लेख्नु भएको, अब त्यो मैले एउटा के भने पोतिलाल मेयर फल्ला फल्लाद्वारा यसरी फल्लाको कार्यकाल भन्नुभएको छ, अब हामी के भन्दैछौँ भने स्थानीय स्वायत्त ऐन अन्तर्गत यसरी खरिद गरिएका स्रोत साधनहरूमा समन्वय समितिको सभापति अध्यक्षको दिदीसँग लेख्न पाइने कि नपाइने, मेयरको लेख्न पाइने कि नपाइने,
अरेन्जीको सम्भवत लाग्छ टेलिफोनमा केही डिस्टर्ब आएको छ। अरेन्जी, यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु समयका लागि। तपाईँको टेलिफोनमा केही प्रब्लम आएको छ। अब आयो भन्नुहोस्। अब
उहाँले आफ्नो एम्बुलेन्समा आफ्नो नाम लेख्नु भएको छ, त्यो नियम अनुसार कानुन अनुसार स्थानीय स्वायत्त कानुन अनुसार लेख्न पाइने व्यवस्था छ भने हामी सहर्ष स्वीकार गर्छौँ, होइन भने हामी कानुनको ढोका ढकढकाएर कुनै ठाउँमा चाहिँ उहाँहरूलाई चाहिँ व्यक्तिगत किसिमले प्रचार प्रसार हुने गरेर यो लेख्ने कुरा, यो जनताका पैसाले खरिद गरिएको कुरामा कुनै व्यक्तिको नाम लेख्नु।
पोतीलालजी, तपाईँले त आफ्नो नाम लेख्नु पऱ्यो नि त एम्बुलेन्समा, के तपाईँको निजी सम्पत्ति हो र भनेर उहाँले भन्नुभयो नि त। तपाईँले आफ्नो नाम किन लेख्नुभयो? बेलौरी नगरपालिकाको लगानीमा भनेर लेख्न सकिन्थेन? संयुक्त लगानीमा बेलौरी नगरपालिकाको संयुक्त लगानीमा जनतामा सञ्चालित भनेर लेख्न सकिन्थेन?
स्पष्ट के लेखेको छ भने बेलौरी नगरपालिकाको कार्यालय होइन, कार्यकाल पोरीलाल चौधरीको कार्यकालमा सञ्चालित भनेर लेखेको छ कि तपाईँको, किनभने मेयर पोरीलाल चौधरीको कार्यकालमा सञ्चालित
भने जनताको बिचमा अलिकति नाम चर्चा होस्, किनभने जनताले मलाई राम्रो वा वा साबासी दिउन् भनेर तपाईँले त्यो ट्रिक लगाउनु भयो नि प्रचारका लागि। तर जनता त्यति लाटो त छैनन् होला नि, त्यति भोला सिधा त छैनन् होला नि जुन तपाईँले भन्दै हुनुहुन्छ नि पोतेलाल चौधरीकै पालामा भएको भन्ने कुरा त त्यहाँको जनता, मलाई त थाहा छ किनभने म धनगढी बसेर एउटा एम्बुलेन्स बाहेक दोस्रो एम्बुलेन्स थिएन, तर पोतेलालजीको पालामा दुईटा एम्बुलेन्स आयो, म त सहजै जान्छु नि, जनताले बुझ्छन् त्यो कुरा
होइन। त्यसकारणले त्यसमा त्यो कार्यकालमा सञ्चालित भन्ने कुरा लेखेको छ, किनभने मैले किनेर दिएको भन्ने कुराहरू त्यहाँ कुनै किसिमको अर्थ लाग्दैन।
तर जनतालाई भ्रममा पार्नुभयो भनेर होसियारजीले भन्नुभयो नि त हरेनजी,
त्यो कुरा होइन।
अब अन्त्यमा ठ्याक्कै उहाँले भनिरहँदा तपाईँ अब यो आर्थिक वर्षको समाप्त हुँदैछ होइन, विकासी बजेट हुँदैछ, त्यहाँको जनताको तर्फबाट तपाईँ छाया सरकारको नेतृत्व गरिरहनु भएको छ हरेन सिंहजी, होसियारजी, अब धेरै नेताहरूले भन्छन् खास गरी पोतेलालजीले 9 बजेसम्म पनि टेलिफोन उठाउनुहुन्न, के जनताको बिचमा पोतेलालजी त्यति लोकप्रिय हुनुहुन्छ जुन किसिमले सहज किसिमले उहाँले एक्सेस बनाउन सक्नु भएको छ कि छैन? तपाईँले तपाईँसँग कोर्डिनेसनको कुरा गर्नुभयो, 9 बजेसम्म उहाँको टेलिफोन उठ्दैन भन्नुभयो, जनता सहजै उहाँसम्म पुग्न सकिरहनु भएको छ होसियारजी?
अब एक कुरा त्यो उहाँको व्यक्तिगत जीवनशैली हो, म विशेष गरेर अब म उहाँको धेरै व्यक्तिगत जीवनमा टिप्पणी गर्न सक्दैन, तर एक कुराले उहाँको व्यक्तिगत व्यक्तित्वमा मेयरको जुन एक नगरको प्रमुख अभिभावक र यो नगरको जिम्मेवार, अहिले उहाँ त यो नगरको प्रथम नागरिक हुने, उहाँ जुन प्रथम नागरिकको हैसियतले यो नगरपालिकामा बस्नु भएको छ, कहीँ कतै त्यसमा त्यो प्रथम नागरिकको जुन स्थान छ त्यसमा कमी आएको मैले महसुस गरेको छु। त्यो किन महसुस गरेको छु भन्नुहुन्छ भने नवराजी, यो जुन सामाजिक सुरक्षा भत्ता छ, राष्ट्रले ज्येष्ठ नागरिकहरूलाई सम्मान दिएको छ, सम्मान गरेको छ, एकल महिलाहरूलाई सम्मान गरेको छ, अपाङहरूलाई गरेको छ र दलितहरूलाई गरेको छ। आज 8 महिना बितिसक्दा पनि उहाँहरूले यो सामाजिक सुरक्षा भत्ता नगरपालिकामा दिएको छैन। हिजो मलाई ज्येष्ठ नागरिकका साथीहरू भन्दै हुनुहुन्थ्यो, अब हामी त यत्रो महिनाबाट उहाँहरूले चाहिँ यो पैसा लगेर उहाँहरूले मलाई हामीलाई के लाग्दैछ भनेपछि कुनै व्यवसायीलाई पैसा दिएर यो ठुलो रकम उहाँहरूले चाहिँ कहीँ ब्याजमा लगाउनु भएको छ, कहीँ व्यापारमा लगाउनु भएको छ, त्यो पैसा हामीलाई दिनजेलसम्म कुनै व्यवसायले अगाडि बढाएको छ भन्ने आरोप मैले भने त्यसो त नहोला, सरकारी पैसा होइन भने हामीलाई राज्यले दिइसक्यो, नगरपालिकाको खातामा हालिसक्यो, हामी बुढा वृद्धहरू हामीलाई दैनिक खर्च चाहिने हुन्छ, अन्य कुरा चाहिने हुन्छ भने नगरपालिकाको खातामा भएको पैसा समय सबै नगरपालिका र गाउँपालिकाले दिइसक्यो, पोतीलाल किन दिनुहुन्न, किन हामीलाई दुःख मार्गमा हाल्दैनुहुन्छ, उमेरले त वृद्ध अशक्त भयो नगरपालिकाले किन अशक्त गर्यो?
पोतीलालजी, यो आरोप त लाग्यो नि त, अहिलेसम्म सामाजिक सुरक्षा भत्ता जनताको नजिक हुन थाहा सक्नु भएको छैन, तपाईँको टेलिफोन नै उठ्दैन रे 9 बजेसम्म तपाईँ सुत्नुहुन्छ, यस्तो पनि हुन्छ? मेयर एक्टिभ हुनु पर्यो, बिहान मर्निङ वाक गर्नु पर्यो, फ्रेस हुनु पर्यो, जनताको बिचमा हरेक समाचारसँग नजिक हुनु पर्यो नि त मेयर साहब। तपाईँका पार्टीका नेताले मलाई भन्नुभएको कुरा हो, तपाईँका पार्टीका नेता मान्य सांसदज्यूले भनेको कुरा हो, यो कुरालाई मान्न तयार हुनुहुन्न पोतीलालजी? आज 9 बजेसम्म पोतीलालजी सुत्नुहुन्छ अरे,
तपाईँको दुईटा बैङ्कमा जुन छ, दुईटा बैङ्कबाट नै जनतालाई तपाईँको वृद्ध भत्ता बाँड्ने प्रक्रिया जुन छ त्यसलाई तपाईँको सबै बैङ्कवालालाई बोलाएर अनि सहज बनाउनुको निम्ति र वडावाई तपाईँको वडावाई वडा वडामा जाने गरी
अब जनताले गुनासो गरिसके सामाजिक सुरक्षा भत्ता पाएन भनेर मेयर साहबले आरोप लगाइसके
अन्तिम चरणमा पुगिसकेको छ तपाईँको यो त्यो एक महिनाको अन्तिममा वृद्ध भत्ता दिने कुराहरू छ
वृद्ध भत्तामा पनि तपाईँहरूले जुन किसिमको चलखेल गर्न थाल्नुभयो जनताले आशंका उपशंका गर्न थाले नि त मेयर साहब
वडाबाट नै तपाईँको वितरण गर्नको निम्ति यो प्रक्रियाहरू अगाडि बढाएको छ त्यो प्रक्रिया अगाडि बढाउने क्रममा चाहिँ केही दुःखहरू केही अप्ठ्याराहरू भएको छ मैले यो
अब सार्वजनिक सुनवाई कहिले हुन्छ तपाईँको सार्वजनिक सुनवाई कहिले हुन्छ भन्नुहोस् त मलाई
एकछिनमा त मैले के आह्वान गर्छु भने सबै होइन वृद्ध भत्तामा जुन किसिमको छ त्यो सबैले खाता खोल्न आउनु पर्यो होइन बैङ्कमा किनभने अहिले 75%सम्म खाता खोलिसकेको स्थिति छ र खाता खोल्ने उहाँहरूले सबैले खोल्ने बित्तिकै
तर कहीँ नसक्ने पनि हुनु होला नि त उहाँहरूले पनि वृद्ध भत्ता पाउनु पर्यो अब अन्त्यमा छु मेयर साहब तपाईँ सार्वजनिक सुनवाई कहिले गर्नुहुन्छ जनताको बिचमा तपाईँहरूको काम कारवाही के छ कस्तो छ होइन जनता खुसी छन् छैनन् तपाईँहरूलाई दिनुपर्ने तपाईँहरूले दिएको सेवा सुविधा ठिक छ छैन भन्ने कुरा सन्तोषजनक
र अर्को कुरा उहाँले उठाएको कुराहरू वास्तवमा जनतालाई सार्वजनिक सुनाई गर्ने कुराहरूमा जनतालाई त्यहाँको सूचना पाउने कुराहरूमा एकदम राम्रो पक्ष हो र वास्तवमा यो बेलोरी नगरपालिका अहिलेको कामको चापा छ तपाईँको कर्मचारीको अभावको कारणले पनि यसलाई व्यवस्थित गर्न सके किनभने योजनाहरू बढी भएको र विकास निर्माणको कामहरूलाई अलि अगाडि बढाउनु पर्ने भएको कारणले र एउटातिर सार्वजनिक सुनाइमा को लागि सबै डकुमेन्टहरू तयार भइसकेका छ एकदिन बोलाएर त्यो गर्न सकिन्छ
त्यो गर्नुहोस् चाँडो गर्नुहोस् मेयर साहब तपाईँ सफल बन्नुहोस् नयाँ आर्थिक वर्षका लागि योजना तथा नीति कार्यक्रम तपाईँ ल्याउँदै हुनुहुन्छ बजेट प्रभावकारी बनोस् त्यस क्षेत्रको विकास होस् हाम्रो शुभकामना छ मेयर साहब समय दिनुभयो यहाँलाई धेरै धेरै धन्यवाद हरेनजी यहाँले पनि समय दिनुभयो धन्यवाद धेरै धेरै धन्यवाद थ्याङ्क यू सो मच यहाँहरू दुवैजनालाई धेरै धेरै आभार व्यक्त गर्छु यहाँहरूको कार्यकाल सफल होस् र जुन किसिमले तपाईँहरू जनताको बिचमा लोकप्रिय हुनुहुन्छ अझ शक्ति र ऊर्जा मिल्दै जाओस् हाम्रो शुभकामना छ कार्यक्रम सुनिदिनुभयो आभार व्यक्त गर्छु प्राविधिक रूपमा कल्पनाजीलाई धेरै धेरै धन्यवाद दिँदै आज हामीले बेलौरी नगरपालिकाका मेयर पोतेलाल चौधरी र त्यसै गरी विपक्षी नेपाली काङ्ग्रेसका नेता हरेन सिंह विष्टसँग होसियारसँग कुराकानी गर्यौँ कार्यक्रम सुनिदिनुभयो आभार व्यक्त गर्छु प्राविधिक रूपमा इन्टायर क्यामेरा टिमसँगै भोलिको नयाँ प्रस्तुति तातो बस लिएर आउने बाचा गर्दै म पनि बिदा हुन्छु हस् नमस्कार Thank you.